मेरा पहला सवाल आपसे यह है कि जो सुनामी जिसके बारे में कहा जाता था, आप कहने वाले ये कहते हैं कि सुनामी की लहरें बैठ चुकी हैं, आप क्या कहेंगे इस बारे में?
देखिए जी, सुनामी जो कह रहे हैं बैठ चुके हैं, उन्होंने काफी पैसा मीडिया पे लगाया, उन्होंने पूरा जोर लगाया, बल्कि मैं तो ये कहता हूं कि ये जो सर्वेज आई हैं इसके ऊपर भी पैसा चला, क्योंकि ये वो लोग हैं जिन्होंने लिफाफा जर्नलिज्म शुरू की, वो लोग हैं जिन्होंने छांगा मांगा की सियासत सियासतदानों की लगाई, जिन्होंने ब्रीफ केस से जजेस को खरीदा सजाद अली शाह के टाइम पे, तो उनके लिए जब उन्होंने ये सर्वेल देखी हमारे फेवर में आ रही है तो वहां भी चला पैसा। सुनामी तो लोगों को नजर आएगी 23 तारीख को, पेशावर में पहली दफा 5 साल में किसी पार्टी ने जलसा किया है और लाख लोग थे, 20,000 लोग बाहर खड़े हुए थे धमाके के डर से, बॉम्ब्स के। तो
अच्छा,
पहले तो पेशावर के अंदर कोई पार्टी, मैं चैलेंज करता हूं ऐसा जलसा कर दे। और अब जो 23 को आप देखेंगे इंशाल्लाह,
जी
ये मेरा ईमान है कि ये पाकिस्तान की तारीख का सबसे बड़ा जलसा होगा।
ये कहाँ
और ये
होगा?
जो कहते थे ये मीनारे पाकिस्तान में, जी
जी
23 को हमारी पार्टी मीनारे पाकिस्तान में अपना, एक तो 80,000 इलेक्टेड लोग जो हम 70 लाख मेंबर्स ने चुने हैं इनका हल्फ लिया जाएगा, और दूसरा हम अपना एक नया पाकिस्तान का मंसूबा देंगे कि क्या पाकिस्तान, यानी ये जो ये नया पाकिस्तान का मतलब ये कि वही पाकिस्तान जो कायदे आजम और अल्लामा इकबाल की जो सोच थी वो पाकिस्तान क्या था और ये क्या बना दिया, और वापस उस पाकिस्तान को हम नया कह रहे हैं, मंशूर देने लगे हैं, इंशाल्लाह अनाउंस करेंगे 23 मार्च
तो
को।
ये आपका इंतखाबी मंशूर होगा?
बिल्कुल, ये हमारा इंतखाबी मंशूर के जो मेन पॉइंट्स होंगे, जाहिर है मंशूर तो डिटेल्स में नहीं दिया जाता
जी
लेकिन ये बताया जाता है कि हम इनसे कैसे फर्क है।
सही,
लेकिन हम सबसे पहले तो इनसे फर्क ऐसे हैं कि पहली पाकिस्तान की डेमोक्रेटिक पॉलिटिकल पार्टी अपने आप को लॉन्च करेगी, 21 को हमारा हमारा पूरा इलेक्शन मुकम्मल हो जाएगा इंशाल्लाह, जिधर हमारी सेंट्रल नेशनल काउंसिल हमारी सारी लीडरशिप को इलेक्ट करेगी। अब याद रखें कि ये कभी ऐसी एक्सरसाइज, 70 लाख लोगों ने ये मेंबर, ये नीचे से ऊपर बॉटम्स अप लीडरशिप आई है, तो ये पहली दफा ऐसा हुआ है। और ये चेंज आपको मैं बताऊं क्या है, चेंज ये है कि अब इमरान खान की पार्टी नहीं है ये, अब मैं, पहले तो मैं किसी को निकाल सकता था जिस तरह ये किसी को भी निकाल सकते हैं अपनी पार्टी से, ये जो बाकी फैमिली पार्टीज हैं, अब मैं जवाबदेह हूं, यानी पार्टी को मैं जवाबदेह हूं, पार्टी मुझे निकाल सकती है।
सही। अच्छा ये बताइए कि आपके ख्याल में इस दफा जो इलेक्शन होगा, ओल्ड वर्सेस न्यू, ये किन बुनियादों पर होगा? ये नजरियाती बुनियादों पर इलेक्शंस होंगे, लोग वोट देंगे, या सियासी बुनियादों पर, या सिर्फ मसाइल की बुनियादों पर?
मसाइल की बुनियाद तो सबसे ज्यादा है, क्योंकि इस वक्त महंगाई में आवाम मर गई है, जो बेरोजगारी है, जो करप्शन है, लाकानूनियत है, ये टेररिज्म है, ये सारी 5 साल में चीजें बढ़ी हैं पाकिस्तान में, तो मसाइल तो हैं, लेकिन मसाइल का हल क्या है वो है नजरिए के अंदर। आवाम चाहती है कि एक ऐसी पार्टी जिसकी लीडरशिप पहले अपना एहतसाब करे, जिसकी लीडरशिप पहले अपनी मुल्क को चलाए, पहले कानून लागू करे, वो चाहती है कि आवाम का टैक्स का पैसा दयानतदारी से इकट्ठा करे और दयानतदारी से आवाम खर्च करे, अपने महलों पे ना खर्च करे, गवर्नर हाउसेस पे ना खर्च करे, ये बुलेट प्रूफ गाड़ियों में और ये जो हर एक का जहाज लेके फिर रहे हैं या बादशाह की तरह रह रहे हैं लोगों के टैक्स के पैसे से, लोग चाहते हैं इत्तेसाब हो इस मुल्क के अंदर ताकि करप्शन खत्म हो, लोग चाहते हैं कि ये इनसे ये जो सारी दहशत गर्दी है इसका कोई हल लेके आए, तो लोग फैसला करेंगे कि बाकी जमातों को तो देख लिया है। मैं समझता हूं कि तहरीक इंसाफ को वो समझते हैं कि वो जमात है जिसने कोई कॉम्प्रोमाइज नहीं किया, अपनी पार्टी में इलेक्शन करवाया, इलेक्शन के साल में चांस ली, उन्होंने कहा कि पहले हम अपनी पार्टी में चेंज लेके इंकलाब लेके आएंगे फिर मुल्क में लेके आएंगे, उन एज अपोज के ये जो इनकी खानदानी पार्टीज हैं जो 25 साल से वही की वही शक्लें हैं वो, और उसके अलावा अपने बच्चों को तैयार कर दिया बारिया को लेने के लिए, कोई लीडरशिप पैदा नहीं की इन्होंने। तरीके इंसाफ पे तो हम अनाउंस करेंगे कि चेयरमैन पार्टी का 2 टर्म से ज्यादा नहीं बन सकता।
अच्छा,
یہ اناؤنس ہوگا انشاءاللہ 23 مارچ.
صحیح.
عمران خان 2 ٹرم سے زیادہ چیئرمین نہیں بن سکتا.
اچھا خان صاحب, وقت چونکہ بہت کم ہے, میرا ایک سوال آپ سے یہ ہے کہ کیا آپ کوئی ایسا میکینزم قائم کریں گے جس سے احتساب ہو سکے اور جو ماضی میں بدعنوانی ہو چکی ہیں ان کی تحقیقات کے لیے کوئی کمیشن قائم کریں گے اور روک تھام کے لیے کوئی میکینزم بنائیں گے؟
پہلے تو تحریک انصاف پہلی پارٹی ہے جس نے ڈیٹیل پالیسی پیپر بنایا ہے اکاؤنٹبلٹی کے اوپر, اینٹی کرپشن. یہ ہم نے ساری دنیا کے اندر وہ ملک جنہوں نے کامیابی سے کرپشن کے اوپر قابو پایا ہے, ان کے ایکسپیرینسز دیکھے. ہر ملک کے مختلف ممالک تھے, سنگاپور کا کیا ایکسپیرینس ہے, ویتنام بڑا اچھا ہے, چائنا نے کیا پرابلمز آئے کیسے حل کیے, پھر مغربی ممالک ہیں, ان کے سب کے ہم نے اسٹڈی کر کے ایک پالیسی پیپر بنایا ہے, کمپریہینسو اینٹی کرپشن پالیسی ہم لے کے آئیں گے.
اچھا.
وہ انشاءاللہ ہم اناؤنس بھی کریں گے اور وہ ہمارا ڈیٹیلڈ پیپر ہے. آپ کو میں یقین دلاتا ہوں کہ اگر آپ کی لیڈرشپ کرپٹ نہ ہو, بڑی کرپشن تو اسی دن ختم ہو جائے گی نا, کیونکہ سارا تو جو بھی بڑے اسکینڈلز ہوئے پاکستان میں اوپر کی لیڈرشپ ساری انوالوڈ ہے. اس کے بعد پھر ہم سسٹم کو ایسا بنائیں گے کہ کرپشن کرنا مشکل ہو جائے گا. مثلا ہم یہ سارا کچھ اس کو کمپیوٹر کے اوپر لے آئیں گے, یا یہ جو ٹیکس کلیکشن ہے, کیونکہ یہ ساری مغربی دنیا میں کمپیوٹر کے اوپر کمپیوٹرائز ہوتا ہے سب کچھ. ہم کوشش کریں گے کہ انسان کم سے کم ہو. مثلا شوکت خانم کے اندر کرپشن کیوں ہم نے روک لیا ہے, کیونکہ سب کچھ رسیدیں چلتی نہیں ہیں, سارا کچھ کمپیوٹر پہ ہوتا ہے, 2 منٹ میں ہم ڈیٹیکٹ کر سکتے ہیں کچھ بھی ہو, ریکارڈ آ جاتا ہے, وہ ایک بٹن دبایا آپ کو 10 سال کا ریکارڈ مل جاتا ہے.
اچھا یہ بتائیے کہ آپ کوئی انتخابی اتحاد بنائیں گے یا کہ سولو آپ الیکشن لڑیں گے؟
تو وہ تو پارٹیز آپ کے سامنے آ گئی ہیں, نواز شریف آپ دیکھ رہے ہیں, سب کو ساتھ ملاتے جا رہے ہیں. اب میں نے دیکھا کہ مولانا فضل الرحمان جو 5 سال آصف زرداری کے ساتھ تھے, اب نواز شریف کے ساتھ آ گئے ہیں. تو ان کا تو کوئی مقصد تو صرف پاور ہے, اور کئی دہشت گرد گروپوں سے بھی اب پتا چل رہا ہے کہ انہوں نے کوئی سیٹ ایڈجسٹمنٹ کی ہوئی ہے. ہم نے تو فیصلہ کیا ہے کہ کوئی پارٹی جو 5 سال اقتدار میں رہی ہے اس سے تحریک انصاف کا کوئی کسی قسم کی الائنس نہیں ہوگی.
تو آپ بالکل اکیلے لڑیں گے؟
اکیلے لڑیں گے, کوئی الائنس نہیں کریں گے, اور اگر ہم نے سیٹ ایڈجسٹمنٹ کی ان پارٹی سے کریں گے جو کہ اسمبلیز میں نہیں رہی.
اچھا, آپ کے بارے میں بھی ایک بات تو یہ کہی جاتی ہے کہ آپ کو بھی طالبان کی یا جو ملیٹنٹس کہلاتے ہیں ان کی حمایت حاصل ہے, اس کے بارے میں آپ کیسے اس تاثر کو دور کریں گے؟
اس کا صرف ایک چیز سمجھنے والی ہے جو سننے والے ہیں, کہ جو چیزیں میں 7 سال سے کہہ رہا تھا کہ اس کی کوئی ملٹری سولوشن نہیں ہے, ڈائلاگ سے یہ مسئلہ حل ہوگا, اب آپ دیکھیں کہ اے این پی جو وہ پارٹی تھی جو مجھے اس چیز کے اوپر کہا کرتی تھی کہ عمران خان پرو طالبان ہے, انہوں نے اے پی سی بلا کے وہی چیزیں کہیں جو میں 7 سال سے کہہ رہا تھا. مولانا فضل الرحمان نے اے پی سی بلائی, وہی چیزیں کہیں جو میں 7 سال سے کہہ رہا تھا. مطلب یہ کہ میں کیونکہ قبائلی علاقہ جانتا تھا, مجھے پتا تھا یہ جنگ کیا ہو رہی ہے, میں نے پوری تاریخ پڑھی ہوئی ہے, میں نے کتاب لکھی ہوئی ہے اس علاقے کے اوپر, اس لیے میں ان کو کہہ رہا تھا کہ یہ جو جنگ فوج سے آپ جیتنے کی کوشش کر رہے ہیں یہ کاؤنٹر پروڈکٹیو ہے, یہ نہیں جیتی جائے گی. انگریز بھی 80 سال یہاں پھنسا رہا ہے, ہمارا بھی 1,40,000 فوجی پھنسا ہوا ہے وہاں 9 سال سے, یہ صرف ڈائلاگ سے اور قبائلی علاقے کے لوگوں کو ساتھ ملا کے جیتی جائے گی. اب ساری پولیٹیکل پارٹیز نتیجے پہ پہنچ چکی ہیں, اس کی وجہ سے مجھے کہہ رہے تھے کہ میں پرو طالبان ہوں, حالانکہ جب طالبان نے نیگوسیشن کی بات کی اس میں انہوں نے میرا نام نہیں لیا.
تو آپ اس پروسیس کو آگے بڑھائیں گے؟
لیکن جی اس کے علاوہ تو حل ہے ہی کوئی نہیں, 90 ارب روپیہ یہ ملک مہینے کا اس کا برباد ہو رہا ہے اس جنگ میں, 90 ارب روپیہ, یعنی پنجاب کا ہیلتھ اور ایجوکیشن بجٹ سے زیادہ ہر جو سال کا بجٹ ہے ایک مہینے میں ہم ضائع کر رہے ہیں اس جنگ پہ, اور کوئی اینڈ اس میں نہیں نظر آ رہی ہے, ایسی چلتی جائے گی. ہم بالکل اس کو ختم کریں گے, ہم ڈس انگیج کریں گے امریکہ کی جنگ سے, ہم یہ جو طالبان کہہ رہے ہیں کہ جہاد ہے, وہ جہاد ختم ہو جائے گی جب آپ نے ڈس انگیج کیا امریکہ سے, انہی لوگوں کو مار رہے ہیں جن سے پاکستانی جو فوج لڑ رہی ہے, اس لیے وہ ملٹنٹس وہ جہاد کرتے رہیں گے, اس کا مطلب وہ خودکش حملے کرتے رہیں گے, اور یہ ملک ایسے ڈیسٹیبلائز رہے گا. اس لیے ہم ڈس انگیج کر کے اپنے قبائلی علاقے کے لوگوں کے ذریعے بات چیت کریں گے, ڈائلاگ کریں گے, اور پھر ٹروتھ اینڈ ریکنسیلیشن کر کے سیٹلمنٹ کریں گے.
آپ فورن پالیسی میں کس نوعیت کی تبدیلیاں لانے کے بارے میں سوچ رہے ہیں؟
ہم نے تو نیشنل پالیسی بنانی ہے کہ جس طرح سنگاپور کی گورنمنٹ نے کیا تھا کہ پاکستان کبھی کسی سے ایڈ نہیں لے گا, یہ تو سب سے پہلا ہوگا. کیونکہ اس ایڈ کی وجہ سے فارن پالیسی ڈسٹارٹڈ ہے. ہم وہ فیصلے کرتے ہیں جو ہماری عوام کے خلاف ہیں. ہم وہ فیصلے کریں گے ایک پہلے اپنے پیر پہ کھڑے ہو کے بجٹ بیلنس کر کے, وہ ہماری فارن پالیسی ہوگی جو بھی ہمارے لوگوں کی بہتری میں ہوگا. اس کا مطلب کہ اس وقت تو ہم, کیونکہ ہم نے سارا زور اپنی قوم کو کھڑا کرنا ہے, ان کی تعلیم سے تباہ ہو گیا پاکستان اس وقت ادھر کھڑا ہے, سٹیبلٹی لے کے آنی ہے, قانون ٹھیک کرنا ہے, قانون کی بالادستی قائم کرنی ہے, تو ہم تو سب سے امن چاہیں گے. ہمارے سارے جو نیبرز ہیں ان سے امن چاہیں گے, امریکہ سے دوستی چاہیں گے, لیکن امریکہ سے یہ ریلیشن شپ نہیں چاہیں گے کہ ان سے ایڈ لے کے تو ان کی جنگ لڑے ان سے. اور جو بھی دہشت گردی ہوگی ہم ذمہ داری لیں گے پاکستان میں, کہ ہماری ذمہ داری ہے کہ پاکستان سے دہشت گردی نہ ہو. لیکن وہ تب ہوگا جب ایک ہماری اسٹیٹ طاقتور ہوگی. وہ طاقتور تب ہوگی جب ہم یہاں گورننس سسٹم ٹھیک کریں گے, اور سیکیورٹی تب ہوگی جب ہم اپنے بچوں کو تعلیم اور صحت کا دھیان رکھیں گے اور ان کو روزگار دیں گے.
خان صاحب بے انتہا شکریہ آپ کے وقت کا.